जीवन पढ्ने आमाहरू
आत्मा शान्त भए शुभ आशिष देलन माता पिता दिन दिन दूषित आँसु झरे ईश्वरले देखलान आफ्नो आउला त्यही दिन
किताब पढ्ने छोरीहरू
सती प्रथादेखि दाइजो प्रथा र अहिलेसम्म बगेका रगतका ढिकाहरूले वर्जित सीमाहरू र फोस्रो मर्यादाको पर्खाल नभत्किनु नपुंसक मस्तिष्कले हाम्रो पीडाहरूको कथा नबुझ्नु
आमाहरूको अनुभवबाट सिक्दै छोरीहरूको भविष्य सुन्दर बनाउने अठोट
कार्यक्रम आमाका कथा छोरीका सपना नमस्कार कार्यक्रम आमाका कथा छोरीका सपनामा यहाँलाई हार्दिक स्वागत छ म अस्मिता कार्यक्रम आमाका कथा छोरीका सपना तपाईँ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा प्रत्येक हप्ताको बुधबार साँझ 7:30 बजे सुन्दै आइरहनु भएको छ यस कार्यक्रमको पुनः प्रसारण हामी प्रत्येक शुक्रबार दिउँसो 12:15 बजे पनि गर्ने गर्छौँ कार्यक्रम आमाका कथा छोरीका सपनामा हामी अक्सर आमा र छोरीसँग उहाँहरूको दैनिकीसँग सम्बन्धित रहेर उहाँहरूको जीवन भोगाएका अनुभवसँग सम्बन्धित रहेर छलफल गर्ने गर्छौँ यस कार्यक्रममा हामी आमाहरूसँग उहाँहरूले आफ्नो जिन्दगीको क्रममा बटुल्नु भएका अनुभवहरू उहाँहरूका जिन्दगीका कथाहरू सुन्ने गर्छौँ भने उहाँहरूका छोरीहरूसँग चाहिँ हामी उहाँहरूले आफ्नो भविष्यका लागि साँच्नु भएका सपना र त्यसलाई पुरा गर्न राखिरहनु भएको क्रियाशीलताका सम्बन्धमा सम्बन्धित रहेर छलफल गर्ने गर्छौँ कार्यक्रम मार्फत प्रत्येक छोरीलाई आफू नारी भएर जन्मिएको प्रति गर्व गर्न प्रेरित गर्नु हाम्रो कार्यक्रमको उद्देश्य हो कार्यक्रमको आजको श्रृङ्खलामा पनि मसँग एक जोडी आमा छोरी हुनुहुन्छ शुक्ला गण्डकी दुई कोत्रे नर्सरी निवासी मिना दर्जी हुनुहुन्छ त्यसै गरी उहाँकी छोरी अस्मिता दर्जी आज हाम्रो छलफलमा हुनुहुन्छ म उहाँहरू दुवैजनालाई कार्यक्रममा धेरै धेरै स्वागत गर्न चाहन्छु स्वागत छ दिदी यहाँलाई कार्यक्रममा
धन्यवाद
अनि स्वागत छ तपाईँलाई पनि
धन्यवाद
के गर्दै हुनुहुन्छ मिना दिदी
अहिले अब जे जे काम पाउँछ अनि त्यही त्यही कामहरूमा मेला पाउँदा मेला ज्यामी पाउँदा ज्यामी
हजुर
जुन काम पाउँछ त्यही काम गर्दै
भनेपछि दैनिक मजदुरी गर्नुहुन्छ यस कार्यक्रममा चाहिँ हामी विशेष गरेर आमाहरूले चाहिँ कसरी सङ्घर्ष गरिरहनु भएको छ एउटा महिलाले गर्नुपर्ने सङ्घर्षसँग सम्बन्धित रहेर छलफल गर्ने गर्छौँ तपाईँहरू जस्तै आमा बनिसकेकाहरूको कथा सुन्ने कार्यक्रम हो यो चाहिँ होइन अलिकति तपाईँको बाल्यकालबाट कार्यक्रम सुरु गर्न मन लाग्यो मलाई कहाँ जन्मनु भयो कसरी हुर्कनु भयो बाल्यकाल चाहिँ कसरी बित्यो अलिकति बताइदिनुहोस् न
मेरो जन्म 2039 भएको अनि जन्मस्थान चाहिँ पर्वत मासफाट गाविस अहिले चाहिँ जलजला गाविस भनेर चिनिन्छ पहिला चाहिँ मासफाट पर्वतमा भएको बाल्यकाल अवस्थामा त अब धेरै सानै हुँदा त थाहा भएन होइन जब जान्ने भइएको थियो तब अब सबै कुरा गरिब परिवारबाट जन्मेको भएर पनि होला होइन बहिनीहरू नि धेरै है
हजुर
दुःख कष्टबाट अहिलेसम्म दुःखै कष्टले बितिरहेछ
कतिजना हुनुहुन्थ्यो दिदी बहिनी
हामी छ बहिनी हौँ छ बहिनीमा म माइली
हजुर
अनि ठुली चाहिँ दिदी 12 वर्षमै बिहा भएको
हजुर
अनि बहिनीहरू सानो सानै आमा बाबालाई पनि त्यस्तै दुःख हुन्थ्यो
हजुर
अनि बहिनीहरू हेर्न पनि अब पढ्न पाइएन
हजुर
अनि भनौँ भैँसी बाख्रा गोरुहरू चराउन जानु पनि बहिनीहरू बोकेर अनि त्यसपछि अलि जान्ने भएर काम गर्नु परेपछि अर्काको मेलाबाटै काम गरेर बसेँ
हजुर
अनि बिहा चाहिँ 19 वर्षमा भएको 19 वर्ष भएको म त्यति बेला बिहा भयो अनि बिहा भएदेखि नै अब काम त्यही नै दैनिक मेलापात
हजुर
भन्जङ
पढ्ने अवसर चाहिँ पाउनु भएन
पाएन पढ्ने अवसर
हजुर
पढाइ चाहिँ भएन अनि मैले नपढेको कारणले नि जति दुःख गरेर नि है छोरीलाई पढाउन पाए मैले दुःख काटे नि छोरीले नकाटोस् है अनि त्यही छ मेरो उद्देश्य भनेकै छोरीले दुःख नपाओस् दुःख त आमालाई धेरै कष्टहरू त हुन्छ दुःख भयो अब पढ्न लेख्न नजानेको त्यहीमाथि पढाइ छैन त्यहीमाथि सिप छैन गाह्रैसँग बितिरहेछ
अस्मिता आमाको कुरा सुन्नुभयो होइन
हजुर
अब हाम्रो आमाहरूले पहिला धेरै दुःख गर्नुभयो अहिलेसम्म पनि दुःख नै छ सङ्घर्ष गर्दै हुनुहुन्छ होइन तपाईँहरूको भविष्यको लागि चाहिँ सोचिरहनु भएको छ तपाईँलाई चाहिँ कस्तो लाग्छ पहिला आमाहरूले जस्तो जीवन जिउनु भयो अहिले त्यस्तै छ कि छैन अवस्था कस्तो लाग्छ
छैन पहिलाको जस्तो त मैले मम्मीले जस्तो दुःख गर्नु परेको छैन
हजुर
मम्मीले दुःख गरेर नि मलाई पढाउनु भएको छ
हजुर दिउँसो पढ्न जानुहुन्छ
बिहान पढ्ने
बिहानमा पढ्नुहुन्छ
हजुर
पढाइको अलावा अरू घरमा कामहरू के गर्नुहुन्छ नि
त्यही हो भात सात पकाउने
हजुर खाना बनाउनुहुन्छ घरको सरसफाइ गर्न पनि सघाउनुहुन्छ होइन कस्तो लाग्छ एउटा छोरी भएर जन्मेकोमा पहिला आमाहरूको पालामा त अझै उहाँसँग त्यो विषयमा छलफल भएको छैन त्यो बेलामा आमाहरूले जातीय रूपमा पनि अलिकति विभेद खेप्नु पर्यो होइन अनि त्यसपछि फेरि छोरा र छोरी बिचको विभेद पनि पक्कै समाजमा थियो त्यो पनि बिहोर्नु भयो होला होइन अहिले परिवारमा आमा बुवा र तपाईँ हुनुहुन्छ होइन
हजुर
कस्तो छ समाजमा तपाईँले देख्दाखेरि अहिले चाहिँ छोरा र छोरी बिच गर्ने विभेद छ कि छैन होला
छैन अहिले मैले हेर्दा त छैन अब पहिला थियो होला त भाइ मात्रै होइन त मम्मीले पनि त्यस्तो कहिले पनि गरेन भाइ हुँदा पनि
हजुर
कहिले पनि त्यस्तो के छुट्टाएको जस्तो गरेन ज आफूले जे खान्थ्यो हामीलाई नि अब काम गरेर केही ध्यायो भने हामीलाई नि त्यही नै दिन्थ्यो है अनि कहिले काहीँ फेरि भोकै नि सुत्नु पर्थ्यो मम्मी काम गरेर आउने अनि सानो हुँदा पकाउन नि नजान्ने अनि सात वर्षमा चाहिँ मैले पकाउन सिकेको है
सात वर्षबाट नै पकाउन सुरु गर्नुभयो
भाइ थियो
हजुर
अहिले छैन है भाइ चाहिँ हिँड्न पनि नसक्ने अनि एकदमै गाह्रो हुन्थ्यो मम्मीलाई नि बाबा नि अब विदेश जानुहुन्थ्यो विदेश गएर नि अब त्यस्तो पैसा नपठाउने त्यस्तो गर्नुहुन्थ्यो मम्मीले चाहिँ एकदम दुःख गरेर हामीलाई हुर्काउनु भएको है अनि
मम्मीको चाहिँ धेरै माया लाग्छ धेरै दुःख गरेर हुर्काउनु भयो होइन
मम्मीको चाहिँ धेरै माया लाग्छ
धेरै माया लाग्छ दिदी
हजुर
प्रत्येक मान्छेको जीवनमा चाहिँ सुख पनि हुन्छ दुःख पनि हुन्छ होइन तपाईँको जीवनमा पनि धेरै त्यस्ता सङ्घर्षका पीडाका कथाहरू रहेछन् होइन एकजना सन्तानलाई गुमाउनु पनि भएको रहेछ दुःख त धेरै छ तर अब त्यो दुःख मात्रै हामीले सम्झने हो भने त हाम्रो जीवन अरू बाँकी हामी बाँचेका मान्छेहरूले त राम्रोसँग जीवन चाहिँ जिउनु पर्यो होइन छोरी हुनुहुन्छ छोरीलाई राम्रोसँग पढाउने गर्नु पर्यो पछि छोरीले पक्कै तपाईँहरूलाई चाहिँ माया गर्नुहुनेछ किनकि उहाँले चाहिँ दुःख बुझ्नु भएको छ नि त होइन अघि नै कुरा गरियो अहिले समाजमा दलित समुदायलाई हेर्ने दृष्टिकोण चाहिँ कस्तो छ जस्तो लाग्छ
पहिला त धेरै फरक थियो अब हामी गाउँघरमा छेत्री बाहुनहरूकोमा मेला जाँदाखेरि सालको टपरीमा खाना दिनुहुन्थ्यो है खाना दिनुहुन्थ्यो छोइन्छ भन्नुहुन्थ्यो होइन अनि त्यो खाएको पनि त्यो फाल्ने ठाउँ पनि अलग्गै हुन्थ्यो कि अनि त्यो मलखन्नी त्यसमा नफाल अन्त फाल भन्नुहुन्थ्यो अलग्गै हुन्थ्यो अनि पानी दिनुहुन्थेन भाँडा छोइन्छ चिसो हुन्छ भनेर पानी दिनुहुन्थेन सबै कुरो अलग थियो पहिलाभन्दा धेरै अहिले धेरै फरक छ किनभने काममा जाँदाखेरि पनि हामीलाई चाहिँ त्यस्तै व्यवहार चाहिँ देखाउनु त हुन्छ किनभने छोइन्छ कि झैँ त गर्नुहुन्छ तर मुखले चाहिँ भन्न सक्नुहुन्न
कि
सक्नुहुन्न अब पहिल्यैदेखि त्यो छेत्री बाहुनकै समाजमा बसेर होला मलाई अलि अरू मान्छेहरूले केही भन्छ कि भित्र छोइन्छ भन्छ कि केही भन्छ भने त्यो डर चाहिँ हुन्छ मेरो मनमा डर चाहिँ हुन्छ डर तर उनीहरूले चाहिँ व्यवहारमा त अलिअलि छुट्टाएको हुन्छ फरक अहिलेकोले त होइन पहिलाकोले बुढो पाकाहरूले कि अब मेला जाँदा त्यहीँ ज्वारी एक्लै खेत हुँदै पुग्छु म मेला जाँदाखेरि बुढाहरूले बुढापाकाहरूले छुट्याउनुहुन्छ कि अहिले चाहिँ त्यस्तो अहिलेको जुन जवानहरूले चाहिँ छुट्याउनु हुँदैन कि चाहे तपाईँ दलित होस् चाहे जेसुकै जात होस् भनेर उहाँहरूले कुरा कहिले पनि गर्नुहुन्न है अनि अहिले मलाई पहिलामा धेरै फरक छ पहिला एक त जातीय भेदभाव धेरै थियो हामी पानी लिन पनि पाउँथेनौँ किनभने कुवामा पानी लिन्छ गयो छोइन्छ छोइन्छ अलग्गै बस छोइन्छ यता नआइज पनि भन्नुहुन्थ्यो कहिले चाहिँ पानी भर्नुहुन्थ्यो उहाँहरू नहुनुहुन्थ्यो अनि हामी चाहिँ 4 बजे उठेर जाँदा पनि पानी भर्न पाइन्थेन कि किनभने त्यहाँ नुहाउने धेरै आमाहरू हुनुहुन्थ्यो अनि पाउँथेनौँ पानी लिन पनि कहिले त्यो सिद्धिन्छ कहिले त्यो लाइन सिद्धिन्छ र बल्ल पानी लिएर खाने त्यस्तो अवस्था हुन्थ्यो अहिले चाहिँ त्यस्तो अवस्था छैन दुःखै गरे पनि फरक छ कि अहिलेमा फरक छ अनि छोरी छोरीमा पनि धेरै भेदभाव थियो कि पहिलामा
छोराछोरीमा
अनि म आफैले भोगेको कुरा म धेरै छोरीबाट हामी त पीडित भइयो होइन त्यही भएर मेरो छोरीले पनि त्यस्तो नपास जस्तो लाग्छ कि
हजुर
लाग्छ अब छोरी आमाले छोरी छोरी जन्माउनु भयो 6 बहिनी छोरी दुःख भयो त्यही माथि नि छोरीको भेदभाव फरक भयो अहिले चाहिँ त्यस्तो छैन जस्तो लाग्छ है मेरो विचारमा धेरै जसनाको छोरी छ मेरो पनि छोरी छ भनेको सुन्दा अहिले त छोराले जतिको छोरीले पनि गर्न सकेछन् बरु छोराको बरु फरक देख्छु किनभने कहिले नि त्यो आमालाई सन्चो बिसन्चो के कस्तो छ सोचिदिएको हुन्न कि छोराले छोरीले चाहिँ सोध्छ नि त सोध्छ अनि त्यही धेरै फरक छ पहिलाभन्दा अहिलेमा
पहिलाभन्दा धेरै फरक छ अहिले त अब राष्ट्रिय स्तरमा हाम्रो संविधानमा पनि छुवाछुत मुक्त देश चाहिँ घोषणा गरेको छ नेपाललाई अहिले त अब छुवाछुत गर्न त पाइँदै पाइँदैन होइन अब कतिपय अघि तपाईँले भन्नुभयो बुढापाकाहरूले अझै पहिल्यैदेखि लागेको बानी होइन आफ्नो संस्कार ठानेर चाहिँ त्यस्तो गर्न खोज्नुहुन्छ तर कसैले पनि प्रत्यक्ष रूपमा भेदभाव गर्न चाहिँ सक्दैन त्यो चाहिँ एकदमै परिवर्तन भएको कुरा हो पहिला एउटा मान्छेले मान्छेलाई गर्ने व्यवहार एकदमै फरक थियो होइन एकदमै विभेदकारी थियो एकदमै हेला गरिन्थ्यो भने अहिले चाहिँ त्यस्तो गर्न पाइँदैन र गर्नु हुँदैन भन्ने चाहिँ सबैले बुझ्दै पनि गइरहेका छन् एकातिर राम्रो विषय हो तर अझै पनि हाम्रो सामाजिक चेतनाको क्षेत्रमा अनि त्यसपछि अधिकारको कुराहरूमा संविधानमा केही कुराहरू लेखिएका छन् तर व्यवहारमा अझै पनि हामीले चाहिँ सङ्घर्ष गरिरहनु परेको छ बाँच्नको लागि होइन दैनिक खर्च टार्नको लागि पनि धेरै दुःख सङ्घर्ष गरिरहनु भएको छ यो स्थितिबाट अब परिवर्तन हुनुपर्छ परिवर्तन कसरी गर्ने होला भनेर चाहिँ सोच्नुहुन्छ होला नि आफ्नो समुदायमा होइन आफू बसेको समाज हुन्छ अनि त्यो सङ्घ संस्था हुन्छ त्यस्तो मार्फत छलफलहरू हुन्छ
सङ्घ संस्थामा त म अहिलेसम्म छैन होइन म त्यस्तो सङ्घ संस्थामा छैन भन्दा नि एउटा अपाङ्ग मेरो छोरा अपाङ्ग थियो
हजुर
जन्मे 2-3 वर्षपछि पोलियो लायो बाबुलाई अन्त मैले खाना दिनको नसक्नेको कारणले पनि होला होइन मैले छोरालाई राम्रोसँग पाल्न नसकेर नि होला दुःख थियो वर्षवटी छोरछोरी काँचा र पिठी मारेर दुःख गरेर खान पर्थ्यो अनि त्यस कारणले नि गर्दा अनि छोरा अपाङ्ग भएको कारणले नि गर्दा अहिले पछि पहिला त धेरै कष्ट भयो एक त म घरदेखि पनि साह्रै गाह्रो भयो अपाङ्ग छोरा जन्मे भनेर घरबाट नि हेलाम भइयो अनि त्यसपछि अहिले बाबु बित्नुभन्दा 2 वर्ष पहिला यो अपाङ्ग संस्थामा एउटा सृजनाशील अपाङ्ग संस्था पोखरामा
हजुर
प्रत्येक महिनाको एकचोटि मिटिङ हुन्थ्यो त्यति बेला जान्थेँ म आफैलाई डर लाग्थ्यो कि त्यहाँभित्र बस्न चाहिँ मिटिङ बस्नु डर लाग्थ्यो त्यहाँ छरे भनेर म आफै सोध्दै छोरा बोकेर गएको कि 8 वर्षको छोरा बोकेर अनि गएपछि अनि त्यही त्यहाँ चाहिँ प्रत्येक महिनामा जान्थेँ म बाबु बोकेर त्यहाँ जाँदा उहाँहरूले चाहिँ मलाई कहिले पनि छुट्याउनु हुन्थेन कि तिमी दलित महिला हो अनि तिमी चाहिँ छोरा यस्तो अपाङ्ग रहेछ भन्नुहुन्थेन घर बस्दा मेरो मात्रै छोरा यस्तो छ जस्तो पिर लाग्थ्यो अनि त्यहाँ जहाँ गएँ त्यहाँदेखिबाट नै त्यही सहयोगले म हरिहरकामा छोरालाई 10-3 सय भर्ना गरेर बसेँ अनि त्यो संस्थाले त्यहाँ हरिहरका बसेपछि धेरै होइन अरू बच्चाहरू पनि देखेर मेरो मन अलि बुझ्यो कि अरू पनि रहेछ जस्तो लाग्यो अनि के कुरा सिकेँ भने त्यो संस्थामा जाँदा हौसला लाग्यो मनमा सबै बच्चाहरू त्यस्तो देख्दा मेरो मात्रै दुःख होइन रहेछ अरूलाई पनि दुःख पर्दो रहेछ अरूको पनि त्यस्तै बच्चा रहेछ अरूको नि आमाहरूको त्यस्तै बच्चा रहेछ त्यही माथि अपाङ्ग बच्चा त्यही माथि आमाहरूले कति छोडेर गएको कि छोडेर गएको अनि छोडेर जाँदा त्यो देखेर नि एकदमै म त म मेरो छोराछोरीको लागि त म आमा छुँदैछु नि अरूको त छोराछोरी अपाङ्ग भयो भनेर छोडेर गएको भयो अनि अलिकै मनमा बाँच्ने साहस अब त म छोराछोरीलाई ढुक्कै पाल्न सक्छु छोराछोरीले अब त भोको बस्नु पर्दैन भन्ने आँटा आयो कि
हजुर
अरू सङ्घ संस्थामा त छैन म थाहा छैन त्यहाँ गएर त्यति सिकेको थिएँ कि मैले
अस्मिता आमाको सङ्घर्ष देखिरहनु भएको छ होइन आमाले चाहिँ कति दुःख गरेर चाहिँ तपाईँहरूलाई चाहिँ पढाइरहनु भएको छ भाइलाई पनि केयर गर्दा गर्दै त्यस्तो दुर्घटना भयो होइन के जस्तो लाग्छ आमा भनेको चाहिँ के रहेछ जस्तो लाग्छ
कसैको त मम्मी बाबा पनि हुनुहुन्न
हजुर
अनाथ हुनुहुन्छ होला बाबा नै हुनुहुन्न मम्मी नै हुनुहुन्न हाम्रो त्यही मम्मी पनि छ
हजुर
अनि धेरै खुसी लाग्छ मम्मीलाई देखेर नि
मम्मीलाई चाहिँ मैले भविष्यमा पढेर अनि केही गरेर सघाउँछु भन्ने चाहिँ लाग्छ
केही गर्ने त होला नि अब सिक्ने होला
हजुर
जे हुन्छ अब
पहिला पनि पञ्चमुनिमै पढ्नु भएको
हो हजुर त्यही पढेको
अहिले कतिमा पढ्दै हुनुहुन्छ
अहिले
एघारमा पढ्दै हुनुहुन्छ भविष्यमा चाहिँ के भन्छु जस्तो लाग्छ
खै त्यस्तो त अब एजुकेसन लिएर पढेछु के अरे अब के हुन्छ
हजुर
अब त्यो उसमा नभए पनि अब केही सिप सिक्ने होला
हजुर
कटिङ पार्लर सार्लर के हुन्छ
हजुर सिप सिकेर आत्मनिर्भर हुनुपर्दो रहेछ सिप शिक्षा हुनुपर्दो रहेछ भन्ने कुरा चाहिँ तपाईँले सिक्नु भएको छ है दिदी भन्नुभयो मैले नपढे पनि छोरीले चाहिँ पढ्नुपर्छ भनेर चाहिँ पढाइरहनु भएको छ कतिको गाह्रो छ अहिले शिक्षामा चाहिँ कति लगानी गर्नुपर्छ पढाउन कतिको गाह्रो छ
लगानी त गाह्रै छ होइन पढाउन त गाह्रै छ अब गाह्रो भए पनि आफ्नो सन्तानलाई आफूले नपढे पनि है
हजुर
छोरालाई पनि मैले छ कक्षासम्म पढाएँ बोकेरै
हजुर
स्कुल लान्थेँ गाह्रो थियो मैले एक दिनको मेला दुई दिन पुऱ्याएर पनि मैले छोरालाई नै पढाएँ छसम्म पढेँ बाबु त्यसपछि पढाउन सकिनँ है अनि एक वर्ष घरमा बसेपछि बाबु बित्यो बाह्र वर्षमै बाबु बित्यो अनि छोरी नि जस्तो मैले सोचेको थिएँ अहिलेसम्म छोराछोरी त्यस्तै भइरहेको थिएँ कि बाबु पनि कहिले नि एक वर्ष फेल नभइकन हुन त मैले बोर्डिङ पढाउन सकिनँ सरकारीमै पढाएँ अनि सरकारीमा पढाउँदा नि अपाङ्ग छोराको फिस लिनु भएन कि लिनु भएन वहीँ नर्सरी स्कुलमा पढाउँथेँ अनि सर मिसले नि माया गरेर पढाइदिनु भयो अनि त्यसपछि छ ऊ पनि पाँचसम्म त्यहाँको स्कुल पढेँ त्यहाँदेखि पञ्चमुनि हालेँ अनि गाह्रो जति गाह्रो भयो नि छोराछोरीको पढाइ देखेर मलाई गाह्रो जस्तो हुँदैन कि
हजुर
प्रत्येक वर्ष फेल हुन्छ कि मेरो छोराछोरी म यस्तो दुःख गरेछु वर्षभरिको पढेको मेहनत खेर जान्छ कि मलाई त्यति चिन्ता हुन्थ्यो कि
हजुर
चिन्ता हुन्थ्यो अनि अहिले होस्टेल छोरिराखेँ मलाई एकदम गाह्रो भएर फिस तिरेँ है फिस त तिरेँ यत्रो खर्च गरेँ मेरो छोरी के हुन्छ मन त ढुकढुक ढुकढुक है छोरीको रिजल्ट नहुन्जेलसम्म मलाई निन्द्रा भन्ने लागेन के हुन्छ कसो हुन्छ यत्रो खाइ नखाइ जम्मा गरेर तिरेको पैसा खेराएको जाने त्यस्तो हुन्थ्यो गएन छोरीले राम्रोसँग पढे त्यही छ खुसी अहिलेसम्म छोरी राम्रै पढे छोरा गुमाउनु पऱ्यो नि छोरी साथमा छ मैले जति दुःख अझै नि मैले छोरीलाई के भन्छु नि मैले जति दुःख भोग्नु मैले भोगेको छु तिमी नभोगा
हजुर
मेरो काखमा मैले काम गर्न सकिन्जेल र मसँग भइन्जेल मेरो काखमा भइन्जेल मैले उसलाई पढेर मात्रै नै हुँदैन सिप पनि सिका केही गर्ने इच्छा छ भने गर म गर्न सकिन्जेल गर किनभने भोलि गएर म के आजको कि भोलिको थाहै छैन मान्छेको शरीर आजदेखि भोलिदेखि छैन भोलिदेखि पर्सिदेखि छैन तँचे आफ्नो खुट्टा उभी भन्छ है अनि अब बुढाको कमाइ ल्याएर खाला भनेर आश गर्नु त धिक्का छ होइन
हजुर
छोरी यता आफूले गऱ्यो भनेपछि आफ्नो जस्तो अर्काले गरेको हुँदैन भन्छु कि मैले छोरीलाई छोरीले पढेर केही गरेर देखाएँ त्यही नै खुसी छ मैले दुःख भयो नि मलाई दुःख जस्तो हुँदैन कि
हजुर
एकदमै खुसी हुन्छ
हुन त मैले अघि नै पनि सोधेँ फेरि सोध्न मन लाग्यो होइन कहिले चाहिँ स्थायी काम छैन तपाईँको
छैन
कहिले चाहिँ मजदुरी गर्नुहुन्छ
होइन
कहिले ज्याला मजदुरी गर्नुहुन्छ कहिले खेतीपाती सम्बन्धी मेलापात गर्नुहुन्छ के गर्नुहुन्छ अनि त्यसबाट तपाईँले आफूले काम गरे अनुसारको मूल्य पाए जस्तो लाग्छ
काम गरे अनुसार मूल्य त पाइँदैन पनि हेर्नु पाइँदैन आफूले दुःख गरे अनुसार ज्याला कहिले नि पाइँदैन अब नपाए त पनि के गर्ने त
हजुर
अब ज्यामी पाउँदा ज्यामी काम त गरिन्छ ज्यामी काम गरेर अब हामीलाई महिलाहरूलाई अहिले छ भन्न त 700-800 दिन्छ भन्छ तर मैले चाहिँ कहिले पनि देख्दा अब 500 कसै कसैबाट 600 सुक्खा 600-500 दिनुहुन्छ जति दिनुहुन्छ त्यति हुँदा अब काम पाइँदैन कि भन्ने डराले म हामी बोल्न नसकेर हो कि या रेट यति हो कि म अरूसँग बुझ्दिनँ कि बुझ्दिनँ अब काम पाइन्छ कि भन्दै खोज्दै हिँड्न पऱ्यो
यति हो के अरे आए आऊ नआएन आऊ भनिदिनुहुन्छ भन्दाखेरि त्यति हो भने गर्नु पर्यो बस्न भन्दा गर्नु पर्यो दुःख अनुसार त ज्याला त छैन त्यही पनि दुःखले गर्दा गर्नुपर्छ
पुरुषले जत्तिकै काम यदि महिलाले पनि गर्छिन् त्यही काम गर्छिन् भने पुरुषलाई जति नै ज्याला दिनुपर्छ भनेर चाहिँ धेरै भन्ने गरिन्छ तर त्यो चाहिँ व्यवहारमा चाहिँ लाग्छ
छैन छैन अहिलेसम्म छैन हामी अस्ति पनि एक्लै हेतमा काम गऱ्यौँ जे हामी काम गऱ्यौँ अनि यहीँ चुनिमुडा त्यो हलेदीमा पनि एउटा रहेछ त्यहाँ टोलहरूको घर भवन बनाउने रहेछ
भवन
त्यो भवन बनाउनेमा पनि हामीले सोचेको थियौँ अब सरकारी काम हो होइन सरकारी काम हो रहेछ सरकारी काम भएपछि त अब हुन त लामो समय त नपाए पनि ज्याला राम्रोसँग पाइन्छ होला भन्ने मैले त्यो सोचेको थिएँ है सरकारी भन्दैमा ज्याला राम्रो पाइन्छ होला भन्ने मेरो सोचाइ है त्यो सोचेको थिएँ त्यहाँ पाइएन कि हामीले त्यहाँ ज्याला नै राम्रो पाइएन दुई दिनको त्यही छोड्नु पर्यो दुई दिनको ज्याला त्यहीँ छोड्नु पर्यो भएन भने जतिको ज्याला पनि पाइएन
दुई दिनको चाहिँ छोड्नु पर्यो भनेपछि
दुई दिनको ज्याला दिनु भएन कि हामीले अब जस्तै पन्ध्र दिन गरेको काम
हजुर
तेह्र दिनको हिसाब गरेर दिनुभयो कि किनभने नगरपालिकाले अहिले त्यही नै गरे हा भन्नुभयो
हजुर
625 दरले दिन्छ भन्नुभएको थियो 525 दरले दिनुभयो त्यहीमाथि नै हामीले भने जतिको दुई दिनको ज्याला आएन क्या हिसाब गर्दा नआएपछि अब दुई दिनकै काटेर दिनुभयो होला
तपाईँहरूलाई चाहिँ के लाग्छ यसरी दैनिक ज्याला मजदुरीमा काम गर्ने महिलाहरूलाई विशेष गरी महिलाहरूलाई चाहिँ के भइदियो हुन्थ्यो सरकारले अहिले त स्थानीय सरकार पनि छ केन्द्र सरकारको मुख ताक्नु पर्दैन होइन वडा कार्यालय छ नगरपालिका छ स्थानीय स्तरमा नै यस्ता दैनिक ज्याला मजदुरी गरेर चाहिँ जीवन निर्वाह गर्ने महिलाहरूको सहजताको लागि चाहिँ यो सुविधा चाहिँ दिए हुन्थ्यो सरकारी स्तरबाट भन्ने चाहिँ के लाग्छ तपाईँहरूलाई
सबभन्दा त दैनिक काम पाइदिए त्यही थियो हामी काम गर्नेलाई त
हजुर
होइन दैनिक काम पाइदिए सरकारले दैनिक हामीलाई त्यही मजदुर ज्याला पनि सधैँ के
हजुर
जस्तै हामीले पन्ध्र दिन काम पाउँछौँ भने पन्ध्र दिन पाइँदैन पहिला त खोलामा काम पाइन्थ्यो खोलामा खाने कुट्याइन्थ्यो बालुवा गिटी कुट्याइन्थ्यो दैनिक जस्तो हुन्थ्यो अहिले त त्यो पनि छैन
हजुर
त्यो पनि जाँदै खुल्दैन नखुलेको भएपछि काम गरेर खाने धेरै अब ठाम थोरै हुन्छ त्यसमा पनि पाइँदैन दुई दिनदेखि तिन दिन काम हुँदैन ज्यामी काममा पनि जाम एउटा घर सिद्धिँदा बित्तिकै अर्को घर पाइँदैन के
हजुर
पाइँदैन कहिले के पाइन्छ कहिले त त्यही मेलापाता काम पनि पाइँदैन हामीले पाइँदैन दैनिक सरकारले दैनिक ज्यालादारी काम पनि पाइदिए दिए रोजगार दिए त्यो नै सहज हुन्थ्यो जस्तो लाग्छ कि
अहिले त प्रत्येक स्थानीय सरकारमा वडामा पनि दलित महिला वडा सदस्यको व्यवस्था भएको छ होइन प्रत्येक वडामा चाहिँ दलित सदस्य हुनुहुन्छ त्यो पनि महिला सदस्य उहाँहरूसँग चाहिँ उहाँहरूलाई तपाईँहरूको समस्या थाहा पनि छ होइन अनि ती समस्याहरूलाई चाहिँ कसरी समाधान गर्ने होला भनेर तपाईँहरूले पनि आफ्नो समस्या उहाँहरू मार्फत राख्ने अनि उहाँले पनि तपाईँहरूको समस्या चाहिँ बुझ्न आउने यस्तो चाहिँ कतिको गर्नु
छैन त्यस्तो त छैन
त्यस्तो छैन है
अब हुन त जेमा पनि पढाइ नै अघि सर्छ हुन त मेरो पढाइ थिएन अनि नपढेको भएर नै होला अनि सिक्न रहर लाए पनि सबभन्दा ठुलो पढाइ नै आउँछ
हजुर
पढाइ नै आउँछ अब नपढेको नि भएर नै होला धेरै सिपहरूको तालिमहरू आउँछ होला मलाई थाहा हुँदैन
थाहा भइदियो हुन्थ्यो हामीले पनि केही तालिमहरू लिन पाए हुन्थ्यो अनि सधैँ रोजगार चाहिँ हामीले पाए हुन्थ्यो जस्तो चाहिँ तपाईँलाई लाग्छ अस्मिता आमाको कुरा सुन्यौँ होइन शिक्षाको महत्त्व कति हुँदो रहेछ भन्ने कुरा पनि थाहा भयो कार्यक्रममा यसरी भाग लिनुभएको थियो पहिला यस्तो कार्यक्रममा बोल्नु भएको थियो कस्तो लाग्यो त
राम्रै लाग्यो
राम्रै लाग्यो अनि तपाईँ जस्तै उमेरका धेरै खालका साथीहरू तपाईँसँगै स्कुलमा पढ्नुहुन्छ आफ्नो साथीहरूलाई चाहिँ तपाईँ के सुझाव दिनुहुन्छ
अब सङ्गतले नि भर पर्छ सबभन्दा ठुलो कुरा त
हजुर
आफू कोसँग हिँडिरहेछ त्यो कुरामा भर पर्छ अनि बिहान आउने अब हामी त बिहान पढ्ने 10 बजी त घर जाने अनि बिहान पनि कति बङ्क गर्ने पनि हुन्छ अब त्यो साथीको लैले गर्दा नि होला नि अनि साथीले यस्तो गरौँ भन्ने त्यो गर्ने खालको नि हुन्छ लाज यस्तो गरौँ यस्तो गरौँ भन्ने नि हुन्छ अब त्यस्तो नगर्ने कि नगरिकन कि अब राम्रोसँग पढ्यो भने अब सरहरूले नि बेला बेलामा सम्झाइराख्नुहुन्छ शिक्षा पढाउने हामीले फेरि शिक्षा पढाउने सरहरूले तिमी यो उमेरमा यस्तो हुन्छ यस्तो हुन्छ यस्तो गर्ने होइन राम्रो साथीको सङ्गत गर्नुपर्छ भन्नुहुन्छ साथीहरूको सङ्गत एकदम राम्रो चाहिन्छ है साथीहरूको सङ्गत राम्रो भए चाहिँ अरू कुरामा ध्यान जान्न कि
हजुर अनि राम्रो साथीको सङ्गत गर्ने होइन
हजुर घर परिवारबाट अब त्यो रो कसैको फेरि एकदम कराउने खालको हुन्छ अनि धेरै करायो भने नि अब बच्चाहरू एकदम छिटो रिसाउने अनि घर छोडेर हिँड्ने त्यस्तो नै हुन्छ. घरबाट नै अब धेरै गाली नगर्ने अब आफ्नो हिसाबले सम्झाउनु पर्यो बुझाउनु पर्यो कसरी हुन्छ यस्तो नगर भन्नु पर्यो घर परिवारबाट नै.
बुवा आमाले पनि राम्रो व्यवहार गरिदिनु भयो भने छोराछोरी पनि राम्रा हुन्छन् जस्तो लाग्छ तपाईँलाई.
हजुर
छोरी हुर्किरहँदा छोरा हुर्किरहँदा चाहिँ बुवा आमालाई धेरै पिर
हुन्छ
त्यो चाहिँ कतिको महसुस गर्नुभएको छ छोराछोरीलाई चाहिँ सुमार्गमा लगाउन अनि कुलतमा लाग्नबाट बचाउन चाहिँ एउटा आमाको भूमिका एउटा बुवाको भूमिका परिवारको भूमिका चाहिँ कस्तो हुन्छ जस्तो लाग्छ?
अब आमा बुवाको इच्छा त सबैको होइन.
हजुर
मेरो छोराछोरी नबिग्रिँदै हुन्थ्यो राम्रो बाटो हिँड्दै हुन्थ्यो जस्तै बिग्रेको आमा बुवालाई पनि छोराछोरीले सुधारेको पनि छ मैले देखिरहेको छु. जब छोराछोरी जवानी भएर आमा बाबालाई ठिक ठाउँमा ल्याएको पनि देखेछु कि मेरै साइलो बुवाको छोराहरू ठुलो भएपछि अहिले साइलो बुवाले राम्रो गरेर बुढेसकाल लाए पनि राम्रो गरेर बस्नुभएको कि त्यो देखेछु. अनि छोराछोरीको हातमा पनि हुन्छ है अनि अब बाबाआमाको नि हातमा हुन्छ छोराछोरी कसरी बिग्रिने नबिग्रिने. हुन त बाबाआमा धेरै चिन्ता हुन्छ छोरी 10 मिनट ढिलो भयो भने किन आएन घरमा आएको छ कि आएको छैन होला के गरे खान कसो गरे खान एकदमै चिन्ता हुन्छ. छोरा हुनेलाई छोराकै चिन्ता हुन्छ अनि छोरी हुनेलाई छोरी कतै बिग्रे है कि कसैसँग बसे है कि कहीँ गह कि एकदम चिन्ता हुन्छ किनभने ढिलो साँझमा ढिलो भए पनि चिन्तै हुन्छ. साथी कहाँ गएर आउँछु भनेर गए पो र आउँदा समयमा नआउँदा पनि चिन्तै हुन्छ. आमाको मन त हो है चिन्ता त बेसरी हुन्छ. जहाँसम्म लाग्छ मेरो परिवारले मेरो आमाले मेरो बाले मलाई एकदमै चिन्ता गर्नुहुन्छ म समयमा जानुपर्छ घर म यति धेरै बस्नु हुँदैन साथीको सङ्गत त गर्ने साथीसँग बसे पनि म घर परिवारलाई नै समय दिनुपर्छ भन्दै हुन्थ्यो होइन छोराछोरीले जस्तो लाग्छ.
छोराछोरीले पनि बुवा आमाको कुरा बुझ्ने बुवा आमाले पनि छोराछोरीको मनमा चाहिँ के छ भनेर बुझ्न सक्यो भने समस्या चाहिँ आउँदैन. त्यसको लागि चाहिँ सबै कुराहरू चाहिँ छलफल हुन पर्यो छोराछोरी अनि आमा बाबु बिच जस्तो लाग्छ. कार्यक्रममा सहभागी हुनुभयो कस्तो लाग्यो?
एकदमै खुसी लाग्यो है मैले सुनेको थिएँ कि बोलेको आमा छोरी कार्यक्रम सुनेको थिएँ अनि बल्ल पाउँदा खुसी लाग्यो. सबभन्दा त धेरै धन्यवाद हजुरहरूलाई बोलाइदिनु भयो होइन त्यसमाथि पनि अब यस्तरी आएको पनि थिएन देखेको पनि थिएन है माइक्रोमा बोलेको पनि थिएन बोल्न पाइयो धेरै खुसी लाग्यो. पीडा त जति नै छ होइन आफ्नो पीडा सुनाउन पाइयो धेरै धन्यवाद.
कार्यक्रम आमाका कथा छोरीका सपनामा आज हामीले शुक्ला गण्डकी 2 नर्सरी निवासी मिना दर्जी दिदी र उहाँकी छोरी अस्मिता दर्जीसँग कुराकानी गऱ्यौँ. तपाईँलाई आजको छलफल कस्तो लाग्यो केही सल्लाह सुझाव अनि प्रतिक्रिया भए शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको फोन नम्बर 0654143778 सम्पर्क गर्नुहुन अनुरोध गर्दै आजको कार्यक्रमबाट म अस्मिता बिदा हुन्छु. हवस् त नमस्कार. Thank you.